नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटिसिचिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
धादिङमा बिहान भएको गाडी दुर्घटनामा 31 जनाको ज्यान गयो। ज्यान गुमाउनेमा सप्तरी राजविराजका एकै परिवारका 8 जना, 29 जनाको शनाखत।
उम्मेद्वारको नाम टुङ्गो लगाउन वाम गठबन्धनको बैठक अहिले पनि चल्दै, काँग्रेसले आज पनि नाम टुङ्ग्याउन सकेन।
एचआईभी संक्रमितलाई दिइँदै आएको औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने, सन् 2030 एचआईभीलाई निर्मूल पार्ने लक्ष्य।
स्पेनको क्याटालोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरू, क्याटालोनियाको स्वतन्त्रताका लागि लडिरहने क्षेत्रीय नेताहरूको भनाई।
र मंगलबारदेखि किर्गिस्तानमा हुने 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौटका लागि नेपाली टोलीको घोषणा।
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङको जरुरी सूचना। यस अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष 2074-75 लागि लिइने आयुर्वेद स्नातक बीएएमएस 5 वर्ष 6 महिने तहको प्रवेश परीक्षाको आवेदन फारम मिति 2074 असोज 22 गतेदेखि 2074 कार्तिक 24 गते बेलुका 4 बजेसम्म भरि बुझाइसक्नुपर्ने भएकाले सम्बन्धित विद्यार्थीहरूलाई जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रवेश परीक्षा 2074 मंगसिर 2 गते शनिबार बिहान 8 बजेदेखि 10 बजेसम्म। थप जानकारीका लागि आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङ, फोन नम्बर 082-4000-029, केन्द्रीय आयुर्वेद विद्यापीठ बिजौरी दाङ, फोन नम्बर 082-4111-078, योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम वाल्मीकि क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँ, मोबाइल नम्बर 98-41-75-31-65 सम्पर्क गर्नुहोला, वा यही कार्तिक 9 गतेको कान्तिपुर राष्ट्रिय दैनिक र कार्तिक 11 गतेको अन्नपूर्ण पोस्ट समेत हेर्न सकिनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। धादिङको गजुरी नजिकैबाट आज बिहान यात्रुबस त्रिशुली नदीमा खस्दा 31 जनाको ज्यान गएको छ, 16 जना घाइते भएका छन्। सप्तरीको राजविराजबाट काठमाडौँका लागि छुटेको NA6K1467 नम्बरको बस आज बिहान गजुरी नजिकै घाटबेसीको बाङ्गेमोड भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेर डुबेको थियो। दुर्घटनामा ज्यान गुमाउने मध्ये 29 जनाको परिचय खुलेको छ। ज्यान गुमाउनेमा सप्तरी तिलाठी कोइलाडी छ कि 35 वर्ष कि सीसीपी कुमारी झा, कोइलाडी तिलाठी 3 का 38 वर्षका रंजित कुमार झा, 1 का 33 वर्षका अंजित कुमार झा रहेका छन्। यस्तै बोदे वर्षाई नगरपालिका 2 का 6 वर्षका आदित्य यादव, 3 की चन्द्रेखा प्रणामी, सप्तरी नेरेयाका 24 वर्षका रामानन्द यादव, 25 वर्षकी पार्वती र 3 वर्षका सुसन चौधरी, गाड़ी सहचालक सप्तरीको देउरी मरुवाका नरेश मुखियाको पनि दुर्घटनामा ज्यान गएको छ। राजविराज नगरपालिका 16 का 74 वर्षकी चन्द्रावती झा र राजविराज 13 का ऋषि आनन्द देव, 14 का 20 वर्षीय आदित्य झाको पनि शनाखत भएको छ। सप्तरीको कृष्ण बसरन 4 का 28 वर्षीय सुधिरा यादव, 5 वर्षीय सदीक्षा यादव, सप्तरी बसेज निवासी 30 वर्षीय सुरेन्द्र चौधरी, बदे वर्षाइन 2 की अस्मी कुमारी यादव, महादेव 9 का प्रमोद इसार, सिराहाको सिराहा नगरपालिकाका 30 वर्षीय उदय मण्डल, गोलबजार 8 का 50 वर्षका राजकुमार यादव, भारत मधुबनीका ममता देवी ठाकुरको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरूण सिंहले जानकारी दिनुभयो। अरू 10 जनाको परिचय खुल्न सकेको छैन। ज्यान गुमाउने सबैजसो छठ पर्व मनाएर काठमाडौँ फर्कनेहरू छन्। धादिङ दुर्घटनामा ज्यान गुमाउनेहरूको नामावली उज्यालो online.com पढ्न सक्नुहुनेछ।
दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर 16 स्थित बोरिया गाउँका मदन झाको परिवारका 8 जनाको ज्यान गएको छ। दुर्घटनाको खबर सुनेदेखि नै बेलुकीसम्मै झाको घरमा आफन्त र शुभचिन्तकको भीड़ लागेको छ। दुर्घटनामा परि मदन झाकी भाउजू 70 वर्षकी चन्द्रावती झा, 22 वर्षका छोरा आदित्य झा, 20 वर्षकी छोरी पूजा, 28 वर्षकी छोरी सिम्मी, 30 वर्षका ज्वाइँ सञ्जीत झा, ज्वाईका 26 वर्षका भाइ अञ्जित झा, 5 वर्षका नाति अभिनव र 3 वर्षका नाति प्रत्येक गरी 8 जनाको ज्यान गएको हो। काठमाडौँको चावली स्थित नेपाल बैंक लिमिटेड शाखामा ऋण शाखाका प्रमुखको पदमा कार्यरत ज्वाई सञ्जितले छठ पूजा सकेपछि आफन्तलाई काठमाडौँ घुमाउन लैजाने जिद्दी गरेपछि मदन आफैले हिजो बेलुकी 8 जनालाई गाडीमा चढाएर विदाई गर्नुभएको थियो।
धादिङमा बिहान बस नदीमा खस्ता घाइते भएका 16 जनाको उद्धार गरिएको छ। घाइते मध्ये सप्तरीको राजविराज 6 दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अरूको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सप्तरीबाट छुटेको यो बसले हेटौँडामा पुगेपछि सप्तरीबाटै आएको अर्को बसका यात्रु समेत खापेको थियो, जसका कारण बसमा सीट क्षमता भन्दा धेरै यात्रु रहेका र चालकले लापरवाही तरिकाले गाड़ी कुदाएका कारण दुर्घटना भएको घाइते भारत मधुबनीका मनोज कुमार ठाकुरले बताउनुभयो। दुर्घटनामा ठाकुरकी श्रीमतीको ज्यान गएको छ भने छोरा बेपत्ता छन्। बसमा रहेका यात्रुको यकिन संख्या थाहा नभएकाले अझै केही हराइरहेको हुन सक्ने आशंका गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले मृतकका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यस्तै प्रधानमन्त्री देउवाले पनि शोक सन्देश मार्फत यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई मर्माहत र दुखी बनाएको भन्दै घटनामा ज्यान गुमाउनेका सबै यात्रुप्रति श्रद्धांजलि अर्पण गर्नुभएको छ। प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई हराइरहेका यात्रुको खोजी कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन पनि दिनुभएको छ।
यसबीच धादिङमा आज बिहान भएको बस दुर्घटनाको छानबिन गर्न र भविष्यमा हुन सक्ने दुर्घटना रोक्न गृह मन्त्रालयले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। पृथ्वी राजमार्गमा पटक पटक हुने गरेका गाड़ी दुर्घटनाका कारण पत्ता लगाउन र भविष्यमा राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि गर्न सकिने कामको सुझावसहित प्रतिवेदन तयार पार्न गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सदस्य रहेको मन्त्रालयले जनाएको छ। समितिलाई 7 दिनको समय दिइएको पनि मन्त्रालयले जनाएको छ।
झापाको बिर्ता मोडमा हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका नरेश थापाका परिवारलाई 10,00,000 राहत दिने सहमति भएको छ। इलाका प्रहरी कार्यालय बिर्ता मोडमा भएको छलफलमा जिल्ला प्रशासन, राजनीतिक दलका प्रतिनिधि र पीड़ित पक्षबीच क्रिया खर्च स्वरूप नगरपालिका र जिल्ला समन्वय समितिले 25,000 रूपियाँ दिने समेत निर्णय भएको छ। यस्तै घाइतेको निशुल्क उपचार गर्ने र 11 वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याराको छानबिन गरी छिटो दोषी पत्ता लगाउन सहमति भएको बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्र महतारा प्रसाईले जानकारी दिनुभयो। हिजो दिउँसो 1:30 बजेदेखि बिर्तामोडमा लगाइएको कर्फ्यू अझै हटाइएको छैन। हिजो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर नरेश थापाको ज्यान गएको थियो भने केही घाइते भएका छन्। घाइतेको बिर्तामोड स्थित बीएनसी अस्पताल, बिर्ता सिटी र मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच हिजो गोली चलाउन निर्देशन दिने झापा अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानिएको छ। शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनु पर्ने कारणबारे छानबिन गर्न सिलवाललाई जिल्ला तानिएको संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढ़ीले जनाएको छ। दशैंको टीकाको दिन हराएका अर्जुनधारा नगरपालिका 11 वर्षीय लक्ष्मण शिवाकोटीको भोलिपल्ट बिहान अर्जुनधारा 5 वैशाबारीमा शव भेटिएको थियो। शिवाकोटीको हत्यामा संलग्नलाई कार्यवाही गर्न माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि हिजो 1 ज्यान गएको हो।
दोस्रो चरणको चुनावका लागि सीट बाँडफाँड र उम्मेद्वार भागभण्डाको टुङ्गो लगाउन अहिले वाम गठबन्धनको बैठक बसिरहेको छ। बिहानैदेखि एमाले नेता वामदेव गौतमको निवास भैँसेपाटीमा बसिरहेको बैठकले आज रातिसम्म दोस्रो चरणमा चुनाव हुने सबै 45 जिल्लामा भागभण्डाको टुङ्गो लगाइसक्ने नेताहरूले जनाएका छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दुवै दलका नेता सम्मिलित एकता संयोजन समितिका सदस्यहरू सहभागी छन्। आजको बैठकबाट कुन कुन जिल्लामा कुन दलले कति सीट पाउने भन्नेबारे टुङ्गो लागेपछि दुवै दलले आफ्नो भागमा परेका संख्याका आधारमा उम्मेद्वार चयन गर्ने माओवादी प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो। एमालेलाई 60 र माओवादी केन्द्रलाई 40% आधारमा सीट बाँडफाँड गर्न एमाले महासचिव ईश्वर पोखरेल खेलको समय जकतमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ। यस्तै आजको बैठकमा संयुक्त घोषणा पत्रबारे पनि छलफल भइरहेको बुझिएको छ। यस्तै उम्मेद्वारको टुङ्गो लगाउन आज बस्ने भनिएको कांग्रेस संसदीय समितिको बैठक भने बस्न सकेन। उम्मेद्वारको सूची ठूलो हुँदा विवाद भएकाले बैठक बस्न नसकेको कांग्रेसका एक नेताले जानकारी दिए। यस्तै चुनावी तालमेलका विषयमा कांग्रेस र राजपा बीच बिहान भएको बैठक बिना निष्कर्ष सकिएको छ। सीट संख्यामा कुरा नमिलेकाले बैठक निष्कर्षविहीन भएको र कांग्रेससँग तालमेलको सम्भावना पनि कमजोर बनेको राजपाका प्रवक्ता केशव झाले उज्यालोलाई जानकारी दिनुभयो।
पोखरामा अनेरा सोभियोका कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डा देखाएका छन्। पूर्व सांसद सूर्यबहादुर केसी सहितलाई कांग्रेस प्रवेश गराउन पोखरा पुगेका प्रधानमन्त्री देउवालाई अनेरा सोभियोका स्थानीय नेताहरूले शिक्षा ऐन खारेजीको माग गर्दै कालो झण्डा देखाएका हुन्। उनीहरूले शिक्षा ऐन खारेज गर भन्दै नाराबाजी समेत गरेका थिए। कालो झण्डा देखाउने क्रममा प्रहरीले अनेरा सोभियो भूगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 056-527-982,
मोबाइल 98550-63-794, 98550-50-860।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमाइ कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखी दुविदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले धादिङमा बिहान भएको गाड़ी दुर्घटनामा 31 जनाको ज्यान गयो, ज्यान गुमाउनेमा सप्तरी राजविराजका एकै परिवारका 8 जना, 29 जनाको शनाखत, उम्मेद्वारको नाम टुङ्गो लगाउन वाम गठबन्धनको बैठक अहिले पनि चल्दै, कांग्रेसले आज पनि नाम टुङ्ग्याउन सकेन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, एचआईभी संक्रमितलाई दिइँदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पाउने भएका छन्। रगत परीक्षण गरी CD4 भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निशुल्क औषधि दिने व्यवस्था गरिएको हो। संक्रमित नभएका तर समलिङ्गी यौन व्यवहार गर्ने यौनकर्मी, बलात्कारमा परेकालाई र संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आशंका गर्नेलाई यो औषधि दिन सकिने भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डाक्टर उन्नत श्रेष्ठले जानकारी दिनुभयो। नेपालमा 32,735 जना एचआईभी संक्रमित भएको अनुमान गरिएको छ। सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआईभी संक्रमित भएको भेटिएमा उपचार शुरू गर्ने र सन् 2030 एचआईभीलाई निर्मूल बनाउने योजना बनाएको छ।
डोटीका ग्रामीण स्वास्थ्य चौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ। औषधि व्यवस्था विभाग तथा जिल्ला अस्पतालबाट नै पर्याप्त मात्रामा औषधि नपठाएकाले ग्रामीण स्वास्थ्य चौकीहरूमा औषधि अभाव देखिएको स्थानीय स्वास्थ्य कर्मीहरूले बताएका छन्। ग्यास्ट्रिक, पखाला, प्रसूति पश्चात लगाइने सुई जस्ता औषधिहरू विगत 1 वर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा नरहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
हिंसाबाट पीड़ित महिला तथा बालबालिकाको उद्धार उपचार र संरक्षण गर्न जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापनाका लागि स्वास्थ्य मन्त्रालयले चालू आर्थिक वर्षमा 9 लाख बजेट विनियोजन गरेपछि केन्द्र सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष पारस अधिकारीले बताउनुभयो।
श्वास प्रश्वास र मुटुको रोगबाट विराटनगर कारागारमा थप एक कैदीको ज्यान गएको छ। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका मोरङको उर्लाबारी 6 का 57 वर्षीय टेकबहादुर दर्जीको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
त्रिशुलीमा बस दुर्घटना भएको खबर पढेर र सुनेर उज्यालोको फेसबुक पेज र ट्विटरमा धेरै साथीले दुःख व्यक्त गर्नुभएको छ। फेसबुकमा भूपनारायण कृष्ण यादव लेख्नुहुन्छ, त्रिशुलीमा भएको बस दुर्घटनामा घाइतेलाई उद्धार गर्ने सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल आर्मीलाई सलाम छ। समाचार सम्प्रेषण गरेर सहयोग गर्ने पत्रकारलाई पनि धन्यवाद, उहाँहरूको सक्रियताले घाइतेले चाँडै उपचार पाए।
सड़क दुर्घटना सामान्य बन्न लागेको भन्दै सुर्खेतका लक्ष्मण विक सन्यासी लेख्नुहुन्छ, सड़क निर्माणमा सरकारी पक्षको लापरवाहीको कारण यस्ता घटना धेरै भइरहेका छन्। यहाँ मात्र होइन, देशका प्राय सबै सड़कको अवस्था धरापूर्ण छ। बन्न शुरू गरेका सड़क वर्षौं बन्दैनन्, सड़कको तीव्र निर्माणमा पनि सरकारको ध्यान जान आवश्यक छ, नत्र यस्ता घटना हामीले दिनहुँ भोगिरहनु पर्नेछ।
शक्ति आलेमगर लेख्नुहुन्छ, होइन, एउटा बसमा 35 जना भन्दा धेरै बस्न नै मिल्दैन भने दुर्घटना भएको बसमा 55 जना भन्दा धेरै कसरी चढे? बस व्यवसायीको पैसा कमाउने लालचमा सर्वसाधारणको ज्यान जान्छ, सम्बन्धित निकायले कारवाही गर्ने कसलाई हो?
सुनसरीका प्रवीण खड्का लेख्नुहुन्छ, झापा होस् या धादिङ, दुवै ठाउँमा भएका घटनाले नेपालीको मन दुखेको छ। ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, दुवै घटनाका पीड़ितले न्याय र क्षतिपूर्ति पाउन्।
अनि झापामा प्रहरीको गोलीले ज्यान गुमाएका परिवारलाई सरकारले 10 लाख दिने निर्णय गरेको भन्दै विवेक भट्टराई प्रश्न गर्नुहुन्छ, यसले त आफन्त मर्नेहरूले 10 लाख अनि नगरपालिकामा जागिर पाएर खुशी हुन्छन् भन्ने सन्देश गएन र? देशमा कानून छैन जस्तो भएन र यसले?
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 एसएमएस पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफ्ले र सुजाता खत्री। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रातको समयमा सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई कार्यवाही गर्न काठमाडौँ महानगरपालिकाले रात्रिकालीन गस्ती बढ़ाएको छ। गएको बुधबारदेखि वडा नम्बर 15 लखतीर्थबाट शुरू गरिएको निगरानीमा केही व्यक्तिहरू पक्राउ परेका र उनीहरूलाई चेतावनीपछि छाडिएको महानगरको कार्य सञ्चालन शाखाका प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो।
नवलपरासीमा आज सकिएको बालिका सम्मेलनबाट बालिकाको अवस्था र बालिकाले भोग्नुपर्ने समस्या पहिचान गरी समस्या समाधानका लागि घोषणा पत्र जारी गरेको छ। सम्मेलनमा बाल बालिकाको क्षेत्रमा सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधिले बालिकाको अधिकार सुनिश्चितताका लागि घर परिवार समाजसँगै संचार माध्यमले पनि सशक्त भूमिका खेल्न आवश्यक रहेको औल्याएका छन्।
आज राति कतै कतै हल्का पानी पर्ने मौसमविदले बताएका छन्। बंगलादेशको पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले देशैभरिकै मौसममा आंशिक बदली भई कतै कतै पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले बताउनुभयो। उहाँका अनुसार दिउँसो एकैछिन मौसम खुले पनि फेरि बदली भई अहिले कतै कतै हल्का पानी परिरहेको छ र राति पूर्वी पहाड़ी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।
अब विदेशको खबर। स्पेनले आजदेखि लागू हुने गरी क्याटालोनियामा प्रत्यक्ष शासन शुरू गरेको छ। स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटालोनियाको संसद र सरकारलाई भंग गरेसँगै त्यहाँ प्रत्यक्ष शासन शुरू भएको हो। क्याटालोनियाको क्षेत्रीय संसदले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि प्रधानमन्त्री राखोयले क्याटालोनियाको संसद र सरकारलाई भंग गरिएको घोषणा गर्नुभएको हो। क्याटालोनियाको क्षेत्रीय संसदले हिजो स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो। बर्खास्त गरिएका क्षेत्रीय नेता कार्लेस पुजडोमेन्टले भने क्याटालोनियाको स्वतन्त्रताका लागि लड़िरहने प्रतिबद्धता जनाउनु भएको छ। आफूहरू केन्द्र सरकारको प्रत्यक्ष शासन विरूद्ध लोकतान्त्रिक पद्धतिबाट विरोधमा रहने कार्लेसको भनाई छ। स्पेनको केन्द्र सरकारले स्वायत्त राज्यलाई दिएको अधिकारलाई अधिनायकवादी शासक फ्रान्सिस्को फ्रांकोको सन् 1939 सन् 1975 सम्मको शासनकालपछि पहिलो पटक क्याटालोनियामा खटाएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मंगलबारदेखि किर्गिस्तानमा हुने 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौटका लागि नेपाली टोलीको घोषणा गरिएको छ। अर्पण कार्की कप्तान रहेको टोलीमा 23 जना छन्। प्रेजेन्ट तामाङ, अभिषेक बराल, विश्वास उदास, असीम भूषाल, विकास खवास, राजन गुरूङ, सुमन अर्याल, आकाश श्रेष्ठ 23 सदस्यीय टोलीमा परेका छन्। यस्तै निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेमजन, अभिषेक रिजाल, अनिल महर्जन, सेस्याङ आङदम्बे, एरिक विष्ट, रेजिन सुब्बा, धीरज श्रेष्ठ, सूरज ठकुरी, राजेश परियार, सुमन थापा र सोजित गुरूङ पनि टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोपसाङ गुरूङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टीम व्यवस्थापकमा गणेश बहादुर चन्द छन्। नेपाली टोली भोलि नै किर्गिस्तान जानेछ। समूह एमा रहेको नेपालले मंगलबार किर्गिस्तान, 16 गते बहराइन र 22 गते ओमनसँग खेल्नेछ।
र इङ्लिस प्रिमियर लीग अन्तर्गत आजको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। केही बेर अघि भएको खेलमा म्यान्चेस्टर युनाइटेडले टोटनहम हटस्परलाई 1-0 हराएको हो। म्यान्यूका लागि एकमात्र गोल मार्सलले गरे। जितसँगै म्यान्यूको 10 खेलबाट 23 अङ्क भएको छ। शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको 25 अङ्क छ। टोटनहम भने 20 अङ्कसहित तेस्रो स्थानमा छ। प्रिमियर लीगमा अहिले आर्सेनल र स्वान्सी, म्यान्चेस्टर सिटी र वेस्ट ब्रोम, क्रिस्टल प्यालेस र वेस्टह्याम, लिभरपूल र हजफिल्ड तथा वाटफोर्ड र स्टोक सिटी बीचको खेल भइरहेको छ। चेल्सी र बर्नमाउथको खेल भने 10:15 शुरू हुनेछ। यसै गरी स्पेनिस लालिगामा भ्यालेन्सियाले अल्भेसलाई 2-1 हराएको छ। आज राति 12:30 बार्सिलोनाले एथलेटिको बिल्बाओसँग खेल्नेछ। यस्तै 10:15 एथलेटिको मेड्रिड र भिल्लारियलले खेल्नेछन्। खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ लमजुङबाट साथी श्याम शीतल परियार।
आजको रंगदर्पण भेणीखर्के साइलाको सम्झनामा लमजुङमा भएको ठाडो भाकाको राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगितामा केन्द्रित छ।
पुण्यतिथिमा आज म जोबहादुर दुराको नाति आएर दुई चार चरण यो ठाडो भाका भनी खेल्नु भयो बाजेको गएर।
नागरिकबाट ठाडो भएका शिरोमणि उपाधि पाएका भेणीखर्के साइलाको गएको भदौ 26 गते 84 वर्षको उमेरमा निधन भयो। उहाँको 45 दिनको पुण्यतिथिमा बिहिबार लमजुङ भुटियोडारमा ठाडो भएका दोहोरे गीत प्रतियोगिता सञ्चालन गरियो।
अब त तिम्रो पालो आयो या मजुर भन्दै भन्नुहुन्थ्यो। आज मेरो आँखाबाट आँसु आउन लाग्छ, यत्रो कवि लम्जुङले गुमाउन पर्दा सपानीमा पनि
नेपाल पूर्व प्रहरी संगठन लमजुङ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजनामा भएको ठाडो भाका दोहोरी गीत प्रतियोगितामा सहभागीहरूले गीतबाटै साइलालाई स्मरण गरे। 9 वर्षको उमेरदेखि ठाडो भाका गाउन शुरू गरेका साइलाले बाचुन्जेलसम्म ठाडो भाकालाई जोगाउन जुट्नुभयो। उहाँको योगदानलाई ठाडो भाका समूहहरूले गीतबाटै कदर गरे।
भाद्र 26 गते ठुलो भयो खति हो लम्जु तानौ गोर्खा कास्की भेडीघरकै साइला तिरेरा भनेर सुन्ने जान्ने सबै इष्ट मित्र जति भइराखे छन् रोको रोको
भेडीघरकै साइलाको व्यक्तित्वलाई यसरी सम्झनुहुन्छ साइलासँग लामो समयसम्म संगत गर्नुभएका कलाकार देवी गुरुङ।
भेडीघरकै साइलाको त कला गला मोगलिता विभिन्न चित भएको त्यो दुनिया एकदम लालायत हुने त्यो दैवा सरस्वती माताकै आशीर्वाद पाएको।
लमजुङ तनहुँ गोरखा कास्कीमा गुन्जने लोपनमुख भाका हो ठाडो भाका। साइलाको निधनसँगै मौलिक ठाडो भाका अब संकटको संघारमा पुगेको कतिपय संस्कृति प्रेमीहरू बताउँछन्। हराउँदो ठाडो भाकालाई जोगाउन सबै जुट्नुपर्ने भाव समेटेर पनि सहभागीहरूले ठाडो भाका सुनाएका थिए।
भएको खोला एक बारे चोल भएको कुरालाई पनि सधैँ पछ्याएर नहुने होला भैँसी मेरो अर्न अब लागम सबै लगे तनु बर्खा मिले यो ठाडो भाकाको जय हेर्न गर्न घाँस काट्ने आँसी झन्छ राई त लमजुङे बासी भइराख्या छन्
प्रतियोगितामा ठाडो भाका सुन्न हेर्न आउनेहरूको घुइँचो थियो। ठाडो भाका जोगाउन नयाँ पुस्ता जुट्नुपर्ने बताउनुहुन्छ लमजुङ ठुलो सुहारा कि 67 वर्षीय नन्दु माया दुरा।
चासो लिनु पर्छ, मैले यो सिकाउन भन्नु र उनीहरू आएर हामी नै यो गर्छु भन्नु फरक छ।
ठाडो भाकाका अथक साधक भेणीखर्के साइला हामी माझ हुनुहुन्न, तर उहाँको कृति हामी माझ सदा अजर अमर रहनेछन्।
देव बहादुर दुरा पञ्चकालको पुरा छेत्री संग्राम सुरा देख्नलाई देउछौ बाहुन लुरा 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 भए पनि भेद बाठाको पुरा यो मनाको थोको भागो रोको रोको भन्नु पर्छ मौकम
र रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
धादिङमा बिहान भएको दुर्घटनामा 31 जनाको ज्यान गयो। ज्यान गुमाउनेमा सप्तरी राजविराजका एकै परिवारका 8 जना 29 जनाको शनाखत।
उम्मेद्वारको नाम टुङ्गो लगाउन वाम गठबन्धनको बैठक अहिले पनि चल्दै, कांग्रेसले आज पनि नाम टुङ्ग्याउन सकेन।
एचआईभी संक्रमितलाई दिइँदै आएको औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने। सन् 2030 एचआईभीलाई निर्मूल पार्ने लक्ष्य।
स्पेनको क्याटालोनियामा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरू। क्याटालोनियाको स्वतन्त्रताका लागि लडिरहने क्षेत्रीय नेताहरूको भनाई।
र मंगलबारदेखि किर्गिस्तानमा शुरू हुने 19 वर्ष मुनिको एसिया कप फुटबलको छनौटका लागि नेपाली टोलीको घोषणा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।